यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। सरकारद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश। नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान। मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेएनजी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पत्राचार। र भारतमा चरम गर्मीको चेतावनी, आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रह। सरकारले चालू आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेको छ। संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको भन्दै फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको बताउनुभयो। चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो।
विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्वका कारण सन् 2026 विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान छ। यस्तो प्रतिकूल विश्व परिवेशका बावजुद चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत भन्दा न्यून रहने अनुमान छ। चालू आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ।
अर्थमन्त्री डाक्टर वाग्लेले चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको जानकारी गराउनुभयो। उहाँले संघीय खर्च 10.4% बढ़े पनि पूँजीगत खर्चमा उल्लेख सुधार हुन नसकेको बताउनुभयो। सरकारले आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेट जेठ 15 गते अपराह 4 बजे संघीय संसदको दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेठ 15 गते अपराह 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्ने जानकारी दिनुभयो। उहाँले बजेट प्रस्तुत हुने 15 मिनट अगाडि अर्थात 3:45 सांसदहरूलाई बैठक हलमा आसन ग्रहण गरिसक्न आग्रह समेत गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 माथि भएको छलफलमा उठेको प्रश्नको जवाब दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले पर्याप्त छलफल गरेर विधेयकलाई बलियो र समय सापेक्ष बनाएर अगाडि बढ़न सक्ने बताउनुभयो। उहाँले यसअघिको सरकारले ल्याएको र राष्ट्रिय सभामा उत्पत्ति भएकाले चलचित्र विधेयकमा अहिलेको सरकारले कुनै पनि विषय समावेश नगरेको र विधेयकमाथिको छलफलमा उठेको विषयमा ध्यानकर्षण भएको बताउनुभयो। बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले चलचित्र क्षेत्र र कलाकारले भोग्नु परेका समस्या समाधान गर्ने विषयमा विधेयकले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले समावेशी चलचित्र निर्माणमा ध्यान दिनुपर्ने, चलचित्र जाँचबुझ आयोग प्रभावकारी बनाउनुपर्ने, कलाकारको योगदानलाई सम्मान गर्ने गरी कानून निर्माण हुनुपर्ने बताउनुभयो। यस्तै प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नहरूको जवाब दिनुहुँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वर्षायाममा धान रोपाईका लागि मलको अभाव नहोस् भनेर मन्त्रालयले व्यवस्थापन गरिरहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले किसान किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको र चालू आर्थिक वर्षको हालसम्म 5,54,763 मेट्रिक टन मल आपूर्ति भइसकेको जानकारी गराउनुभयो। यसै गरी मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा 1 खर्बको काठ बेच्ने गरी अगाडि बढ़ेको जानकारी गराउँदै यसले नेपाली बजारको माग पूरा गरी विदेशमा निर्यात समेत हुने बताउनुभयो। त्यस्तै प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नहरूको जवाब दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपालमा वार्षिक करिब 2,61,00,000 किलो चिया उत्पादन हुने गरेको जानकारी गराउनुभयो। उहाँले नेपालमा उत्पादित 80-90% चिया भारतमा निर्यात हुने गरेको जानकारी गराउँदै भारत सरकारले आयातित चियाको सबै कन्साइनमेन्टमा अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था गरेपछि नेपाली चिया निर्यातमा समस्या उत्पन्न भएको र समस्या समाधानका लागि भारत सरकारलाई पत्राचार गरिएको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले किसानका लागि समयमा मलको व्यवस्थापन, विपदबाट हुने क्षति न्यूनीकरण, लागू औषध दुर्वेशनीको बढ़दो समस्या न्यूनीकरण, विद्युतको सहज आपूर्ति लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन सभामुख अर्यालले रूलिङ नगरेको भन्दै बहिष्कार गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 15 गते शुक्रबार 5:30 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको हो। बैठकमा कानून मन्त्री गौतमले विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै राष्ट्रिय जागरण अनुसार जनसंख्याको आधारमा प्रतिशत निर्धारण गरिएको र विधेयकमा अपाङ्गता भएका, पिछड़िएका क्षेत्र तथा अल्पसंख्यकहरूको छुटेका विषय भए संविधानसँग नबाझ्ने गरी संशोधन हुने बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा किसानले लगाएको कृषि तथा अन्य बालीमा बाँदरको आतंकले किसानहरू पीड़ित हुनु परेको भन्दै समस्या समाधानका लागि यथाशक्य उचित कार्ययोजना ल्याउन सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले चाँडो भन्दा चाँडो कानूनता, सुखमवासी परिवारको गाँस बाँस र रोजगारको व्यवस्था गर्न माग समेत गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 15 गते अपरान्ह 5:45 बस्नेछ। राष्ट्रिय मानवाधिकार आयोगले गत भादो 23 र 24 गतेको जेन्जी आन्दोलनका क्रममा भएका मानवाधिकार उल्लंघनका घटनाबारे आफ्नो अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि आज नेपाल सरकारलाई पत्राचार गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलका अनुसार घटनामा मानवाधिकार उल्लंघनकर्तालाई कानून बनाएर कार्यवाही गर्न सिफारिश गरिएको हो। आयोगको सिफारिशमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ समेतलाई मानवाधिकार उल्लंघनकर्ताका रूपमा लिँदै नयाँ कानून निर्माण गरेर कानून बमोजिम कार्यवाही गर्न आयोगले सुझाव दिएको छ। प्रतिवेदनमा तत्कालीन समयमा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछाने जेलबाट निस्किएको घटनाका सम्बन्धित व्यक्तिहरूलाई थप अनुसन्धान गर्न सिफारिश गरिएको छ। सभामुख डोल प्रसाद अर्यालले मानवाधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औल्याउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगको 26औं वार्षिक उत्सवका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा सभामुख अर्यालले मानवाधिकारको रक्षा र प्रवर्धनका निम्ति नेपालले निर्वाह गर्दै आएको भूमिकालाई मूल्यांकन गर्दै नेपालले जनाएको सामाजिक आर्थिक रूपान्तरणको सहयोग र समन्वयलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मञ्चमा हाम्रो उपस्थिति र प्रतिनिधित्वले प्रष्ट पारेको बताउनुभयो। सभामुख अर्यालले मानवाधिकारको संरक्षण र अपराध मुक्त समाज निर्माणका लागि सबैको सहयोग आवश्यक रहेकोमा जोड़ समेत दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गते देखि 2083 26 गते सम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। विश्वका विभिन्न मुलुकबाट आएका सागरमाथा आरोहीको सम्मानमा आज काठमाडौँमा आयोजना गरिएको सागरमाथा समिटर्स समिट 2026लाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनको असर र पर्वतारोहण क्षेत्रमा फोहर थुप्रिने जस्ता समस्या अहिले चुनौती रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले नेपाल र नेपालीको मात्र नभएर विश्वकै गौरव, शान र पहिचानका रूपमा रहेको सगरमाथालाई यसको प्राकृतिक स्वरूपमा जीवन्त राख्न पनि सम्मेलनले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। लुम्बिनी प्रदेश सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश सभाको आज बसेको बैठकले आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। यसअघि बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाब दिनुहुँदै नीति तथा कार्यक्रमको आधारमा सरकारले बजेट निर्माण गर्ने प्रश्न पार्नु भएको थियो। गत चैत 13 गतेको मन्त्री परिषद बैठकबाट स्वीकृत भएको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीमा सूचना तथा संचार मन्त्रालय अन्तर्गतका अधिकांश कार्यक्रम सम्पन्न भएको र केही कार्यान्वयनमा रहेको जनाएको छ। संचार मन्त्रालय अन्तर्गत डिजिटल शासन, सेवा प्रवाहको सरलीकरण, नागरिक एपको विस्तार, सरकारी प्रणालीको अन्तर आबद्धता तथा सार्वजनिक सेवाको पारदर्शिता अभिवृद्धि सम्बन्धी धेरै काम सम्पन्न भएका छन् भने केही कार्यक्रम कार्यान्वयनको चरणमा रहेको मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतले गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन प्रक्रियाबारे पुनर्विचार गर्ने सोच नभएको जनाएको छ। आयोगका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशका 2078 जारी भई सोही बमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको अवस्थामा परिवर्तन गर्ने सोच नभएको उल्लेख छ। अदालतले विभिन्न संचार माध्यम एवं सामाजिक सञ्जालमा अदालतमा लागू भएको गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने जस्ता समाचारहरू प्रकाशित भएको विषयमा विज्ञप्ति जारी गरी प्रश्न पारेको हो। काठमाडौँ महानगरपालिकाले यस वर्ष 74 स्थानमा मनसून जन विपदको जोखिम रहने जनाएको छ। काठमाडौँ महानगरपालिकाको एकदेखि 32 वडाका प्रतिनिधि, नागरिक संघको सोधपूछ र विगतका अभ्यासलाई समेत अध्ययन गरी पहिचान गरिएका स्थानमा जनधनको क्षति कम गर्न सोही अनुसार कार्यक्रम गर्ने तयारी रहेको काठमाडौँ महानगरपालिकाका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले कडा चेतावनी जारी गर्नुभएको छ। प्रधानमन्त्री मोदीले आफ्नो कार्यालय मार्फत जारी गरेको सन्देशमा भारतका विभिन्न क्षेत्रमा तापक्रम निरन्तर बढ़िरहेको र यसले नयाँ चुनौती सृजना गरिरहेको उल्लेख गर्नुभएको छ। उहाँले गर्मीको असरलाई हल्का रूपमा नलिन आग्रह गर्दै सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन अपील समेत गर्नुभएको छ। यसैबीच गत साता मात्रै दक्षिणी रात तेलंगानामा गर्मीका कारण कम्तीमा 16 जनाको मृत्यु भएको थियो। भारतमा हालसम्मकै उच्च आधिकारिक तापक्रम सन् 2016 राजस्थानको फलोदीमा 51 डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको फागुन सम्ममा संघीय राजस्व संकलन 3.2% वृद्धि भएको छ। बुधबार अर्थमन्त्री डाक्टर सोनी मुवागले संघीय संसदमा प्रस्तुत गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा सरकारी खर्च 10.4% बढ़ेको र सरकारको कुल सार्वजनिक ऋण 28.78 खर्ब पुगेको उल्लेख गरिएको छ। आर्थिक सर्वेक्षणले देशको बाह्य क्षेत्र निकै बलियो देखाएको र विप्रेषण आप्रवाह 37.7% बढ़ेर 14.50 खर्ब पुगेको उल्लेख गरेको छ। विदेशी विनिमय संचित 34.14 खर्ब ऐतिहासिक उचाइमा पुगेको पनि सर्वेक्षणले उल्लेख गरेको छ। विदेशी मुद्दाको यो संचितबाट 18.5 महिनाको नेपालको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ। यस अवधिमा मुलुकको व्यापार घाटा भने 11.2% बढ़ेर 10.98 खर्ब पुगेको छ। आर्थिक सर्वेक्षणले मानव विकासका सूचकहरूमा नेपालले प्रगति गरेको देखाएको छ। मानव विकास सूचकांक 0.622 र नेपालीको औषध आयु 71.3 वर्ष पुगेको सर्वेक्षणले उल्लेख गरेको छ। आर्थिक सर्वेक्षणले मुद्रास्फीति भने नियन्त्रणमै औषध 2.13% रहेको उल्लेख गरेको छ। मुलुकको औद्योगिक क्षेत्रमा क्रमिक रूपमा सुधार भइरहेको देखिएको छ। बुधबार सार्वजनिक आर्थिक सर्वेक्षणले खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धि दर 3.52% रहेको देखाएको छ। निर्माण क्षेत्रमा भएको सुधार र खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा भएको वृद्धिका कारण त्यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार भएको हो। उत्पादनमूलक उद्योगतर्फ पनि यस अवधिमा क्रमिक सुधार देखिएको छ। सिमेन्ट, वनस्पति घिउ, कंक्रिट, फलामेरड, खोटो, सुक्तिजन्य पदार्थ लगायतका वस्तु उत्पादनमा भएको वृद्धिले यस क्षेत्रलाई चलायमान बनाएको छ। जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान गत वर्ष 5.66% रहेकोमा यस वर्ष 5.72% पुग्ने अनुमान गरिएको छ। जीडीपीमा निर्माण क्षेत्रको योगदान 5.35% बढेर 5.52% पुग्ने अनुमान आर्थिक सर्वेक्षणले गरेको छ। नेपाली शेयर बजारमा बुधबार झण्डै एक महिनापछि कारोबार रकम 6 अर्ब माथि पुगेको छ। बुधबार बजारमा 6.3 अर्ब रुपियाँ बराबरको शेयरको किनबेच भएको छ। यो कारोबार रकम वैशाख 15 यताकै उच्च कारोबार रकम हो। बुधबार नेप्से परिसूचक 4.99 अङ्कले वृद्धि भएको छ। यो वृद्धिसँगै नेप्से परिसूचक 2782 अङ्कमा कायम भएको छ। बुधबार 151 कम्पनीहरूको मूल्य बढ्दा 105 कम्पनीहरूको मूल्य घटेको छ। बुधबारको कारोबारपछि नेपाली शेयर बजारको कारोबार अब सोमबार मात्र हुने भएको छ। यसपटक 4 दिन बिदा परेकोले बजारको कारोबार सोमबार मात्र हुने भएको हो। मुस्ताङका 5 स्थानीय तहका किसानहरूलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्राक्टर हस्तान्तरण गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुस्ताङले त्यहाँका किसानहरूलाई 50% अनुदान सहुलियतमा हाते ट्राक्टर सहित 9 प्रकारका कृषि यान्त्रिक उपकरणहरू हस्तान्तरण गरेको हो। इकाइले जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रम अन्तर्गत त्यहाँका किसानको माग संख्याका आधारमा कृषि यान्त्रिक उपकरण प्रविधि हस्तान्तरण गरेको हो। कार्यक्रम कार्यान्वयन इकाइ मुस्ताङका प्रमुख भरत गौतमले स्याउ र आलु जोनमा सूचीकृत किसानलाई 38 लाख रुपियाँ बराबरका कृषि यान्त्रिक उपकरणहरू हस्तान्तरण गरेको जानकारी दिनुभयो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
एसियन गेम्स महिला क्रिकेट छनौटमा नेपालले चीन विरूद्ध संघर्षपूर्ण जीत निकालेको छ। मलेसियाको बायोमास क्रिकेट ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले चीनमाथि 19 रनको जीत हात पारेको हो। नेपालले दिएको 126 रनको मध्यम लक्ष्य पछ्याएको चीनले निर्धारित विश्वभर 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। जीतसँगै 2 अङ्क जोडेको नेपालले सेमी फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले अन्तिम खेल इन्डोनेसियासँग खेल्नेछ। नेपालकी रिया शर्माले सर्वाधिक 2 विकेट लिए। मनिषा उपाध्याय, कविता कुमार र पूजा महतोले समान 1-1 विकेट लिए। नेपालका लागि उपकप्तान पूजा महतोले 63 रनको अर्धशतकीय इनिङ्स खेलिन्। नेपालको लागि भरपर्दो ब्याटर सम्झना खड्का 3 बलबाट 4 रन बनाउँदै पहिलो ओभरमा आउट भइन्। दोस्रो विकेटका लागि पूजाले सोनी पाखिमसँग मिलेर 37 रनको महत्वपूर्ण साझेदारी गरिन्। सोनी 24 बलमा 18 रन जोड्दै आउट भइन्। कविता कुमार 5 रनमा आउट हुँदा चौथो विकेटका लागि पूजा र रुबी पोदाराका बीचमा 64 रनको साझेदारी भयो। रुबी 22 रन तथा रुबिना छेत्री 4 रनमा अपजित रहन्। काठमाडौँमा जारी सेन्ट्रल एसिया भलिबल एसोसिएसन काबा महिला भलिबल च्याम्पियनसिपमा मालदिप्सले सान्तोना जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कपड हलमा बुधबार 7औं स्थानका लागि भएको खेलमा मालदिप्सले बंगलादेशलाई 3-1 सेटमा पराजित गर्यो। यस जितसँगै 8 टोली सहभागी प्रतियोगितामा मालदिप्स 7औं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गर्यो। पराजित बंगलादेशले भने आठौं स्थानमा सीमित रह्यो। प्रतियोगिता अन्तर्गत अब सेमी फाइनल चरणका खेल व्यवहार हुनेछन्। पहिलो सेमी फाइनलमा भारत र काजगिस्तान दिउँसो 2:30 बजे प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमी फाइनलमा घरेलु टोली नेपालले साँझ 5 बजे इरानसँग प्रतिस्पर्धा गर्नेछ।
आज राति कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भूभागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश। नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान। मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। राष्ट्रिय मानवाधिकार आयोगद्वारा जेन्जी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पत्राचार र भारतमा चरम गर्मीको चेतावनी। आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रह। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।